यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। आज थप 338 जनामा कोरोना संक्रमण पुष्टि, 140 जना संक्रमण मुक्त। कोरोना संक्रमणबाट आज थप 4 जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या 79। काठमाडौँ उपत्यकाका स्थानीय तहद्वारा अत्यावश्यक बाहेकका सबै सेवा 15 दिनका लागि बन्द गर्ने निर्णय। बाजुरामा अविरल वर्षापछि कुपहिरोमा परि 1 जना बेपत्ता, 27 घर बगायो। र लेबनानको बेरूतमा गत मंगलबार भएको विस्फोटका कारण 200 भन्दा बढ़ीको मृत्यु भएपछि 3 मन्त्री र 9 सांसदद्वारा पदबाट राजीनामा। समाचार अब विस्तारमा। आज 338 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा 8,432 जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा 338 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज थप 140 जना कोरोना भाइरस संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको संख्या 16,493 पुगेको छ। देशभर 6,738 जना सक्रिय संक्रमित रहेको र हाल देशका विभिन्न क्वारेन्टाइनमा 10,759 जना रहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणबाट थप 4 जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या 79 पुगेको छ। संक्रमणबाट काठमाडौँ महानगरपालिका 10 मध्य बानेश्वर बस्ने 76 वर्षीय पुरूष, किर्तिपुर नगरपालिका बस्ने 64 वर्षीय एक पुरूष, बाँके जिल्ला कोहलपुर नगरपालिकाका 70 वर्षीय महिला र पर्सा जिल्लाका 45 वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयले दाँत, नाक, आँखा तथा मुख सम्बन्धी आकस्मिक समस्या तथा अत्यावश्यक अवस्था आएमा मात्र उपचारका लागि अस्पताल तथा क्लिनिक जान आग्रह गरेको छ। नियमित मीडिया ब्रिफिङमा डाक्टर प्रकाश बुढाथोकीले दाँत, नाक, आँखा तथा मुखको उपचारमा नियमित हावाबाट चल्ने सामानको प्रयोग हुने र कोरोना संक्रमणको जोखिम बढ़ी हुने भएकाले आकस्मिक समस्या बाहेकका अवस्थामा अस्पताल तथा क्लिनिक नजान आग्रह गर्नुभयो। डाक्टर बुढाथोकीले दन्त उपचार विधिमा चिकित्सक र बिरामी बीच कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अत्यावश्यक बिरामीको प्राथमिकताका आधारमा सावधानी तथा सुरक्षाका मापदण्ड अपनाएर उपचार गर्न र गराउन चिकित्सक तथा बिरामीहरूमा अनुरोध गर्नुभयो। कोरोना संक्रमण बढ़न नदिन काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा 15 दिनका लागि बन्द गर्ने निर्णय गरेका छन्। काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका प्रमुखहरूको संगठन नगरपालिकाका मेयर फोरमको आज बसेको बैठकले आजदेखि 15 दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिनुभयो।
कोभिड-19 अहिले संक्रमण काठमाडौँ उपत्यकामा बढ्दै गएको छ। त्यो बढ्दै गएको कारणमा त्यसलाई चाहिँ अब हाम्रो स्थानीय तहहरूले कसरी व्यवस्थापन गर्ने, त्यसको सार्वजनिक ग्यादरलाई कसरी व्यवस्थापन गर्ने, अनि अहिले यो जात्रा पर्वहरूलाई व्यवस्थापन गर्ने कुरा भयो। अब सबै नगरपालिकाहरू मिलेर क्वारेन्टाइनको व्यवस्थापन र नगरपालिका आफ्नो ठाउँमा पनि आइसोलेसन सेन्टरलाई कसरी व्यवस्थापन गर्ने र त्यसको व्यवस्थापन चाहिँ अब सम्बन्धित पालिकाहरूले पनि गर्ने भन्ने छ।
जिल्ला प्रशासन र नगरपालिकाहरूको बिचको समन्वय चाहिँ कस्तो हुन्छ?
जिल्ला प्रशासन कार्यालयको कोभिड-19 समन्वय समिति छ, त्यो समन्वय समितिले पनि निर्णय गरेको छ। त्यसलाई आधारमा लिएर स्थानीय तहहरूले पनि संयुक्त रूपले हामी सबै 18 वटा नगरपालिकाहरूको संयुक्त भएको हुनुपर्छ र सबै ठाउँमा एकै प्रकारको चाहिँ प्रणालीहरू लागू गर्नुपर्छ। जहाँ चाहिँ अब तत्काल अवस्थामा संक्रमित अवस्था जुन बढेको ठाउँ छ त्यो बढेको ठाउँमा चाहिँ सिलाइ गर्नुपर्ने वा त्यसमा चाहिँ बढी कडाइका साथ चाहिँ कारवाही गर्नुपर्ने, आफ्नो चाहिँ प्रक्रियाहरू अगाडि बढाउनुपर्ने भन्ने तर्फमा चाहिँ निर्णय भएको छ। आज त्यसमा चाहिँ अब तुरुन्तै गर्न सक्ने कुराहरूमा चाहिँ अब हामी नगरपालिकाहरूले आफ्नो तर्फबाट जुन अहिले चाहिँ अवेरनेस प्रोग्रामहरू जुन गरेको छ त्यसलाई पनि कडाइका साथ पालना गर्ने र सम्बन्धित टोल समितिहरू मार्फत र त्यहाँ भएका अरू निकाय सुरक्षा जनप्रतिनिधिहरू र अन्य संस्थाहरू मार्फत जुन यसअघि भइगरेका क्रियाकलापहरू थिए त्यही क्रियाकलापहरूलाई अझ बढी व्यवस्थित हुँदै जानुपर्ने अवस्था सृजना भएको छ। त्यसलाई चाहिँ त्यसलाई पनि तत्काल टेक्निक लानुपर्छ भन्ने छ र अहिले 14-15 दिन जति चाहिँ यी सम्बन्धित व्यवस्थाहरू जुन छ त्यसलाई चाहिँ कडाइका साथ लानुपर्ने भएको छ। अब हामीले भोलिदेखि चाहिँ 18 वटा नगरपालिकाले जुन आज हामीले निर्णय गरेको थियो निर्णय संयुक्त रूपले पालना गर्ने भन्ने कुरा भएको छ।
उहाँ हुनुहुन्थ्यो चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्नुहुँदै। बैठकले सार्वजनिक यातायात सञ्चालन भएपछि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा आगामी भदौ 15 गतेसम्म रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। यस्तै उपत्यका प्रवेश गर्ने नाकाहरूमा थप कडाई गर्ने र निर्माण कार्य तथा फुटपाथ, ठेलागाडा, साइकल मार्फत गर्ने व्यापारलाई भदौ 15 गतेसम्मका लागि रोक लगाउने निर्णय बैठकले गरेको छ। कोरोना भाइरसको संक्रमण रोक्न महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकामा लकडाउन गरिएको छ। औरही नगरपालिकाले गैरातीदेखि लागू हुने गरी अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ भने गौशाला नगरपालिकाले गैरातीदेखि यही साउन 31 गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै इलाम जिल्लाको सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा लकडाउन गरिएको छ। सूर्योदय नगरपालिकाका सशस्त्र प्रहरी जवान, सन्दकपुर गाउँपालिकामा रहेको हाइड्रो पावरका प्राविधिकहरूमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा संक्रमण फैलन नदिनका लागि लकडाउन गरिएको हो। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
इलामको सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा भाइरस समुदाय स्तरमा फैलिन सक्ने भन्दै लकडाउन गरेको छ। सूर्योदय नगरपालिकामा सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा फैलिन सक्ने आशंका गर्दै गत 23 गतेबाट लकडाउन गरिएको छ। नगर प्रमुख रणबहादुर राई:
हामीले टेस्टको रिपोर्ट 9 दिनसम्मको लागि हो। सूर्योदय नगरपालिकाका सम्पूर्ण नगरवासीले पालिका कार्यपालिकाले गरेको निर्णयलाई पूर्ण रूपमा सहमति दिँदै गरिरहेको अवस्था छ।
यता इलामको सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्यामाई हाइड्रो पावर मर्मत गर्न आएका प्राविधिक टोली गाउँपालिकामा आएको र उक्त टोली फर्केर काठमाडौँ पुगेपछि टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि ती हाइड्रोका प्राविधिकहरू समुदायमा धेरै घुलमेल भएकोले संक्रमण समुदायसम्म फैलिन सक्ने आशंका गर्दै सन्दकपुर गाउँपालिका पनि लकडाउन गरिएको हो। गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुली:
पञ्चकन्यामाई हाइड्रो पावर छ, यसमा प्राविधिकहरूको टोली आएको थियो काठमाडौँबाट, उहाँहरूमा पोजिटिभ देखिएपछि सिङ्गो समुदायलाई हामीले कोरोनाबाट बचाउनका निम्ति समयमै सतर्कता अप्नाउनु पर्ने भएको कारणले गर्दाखेरि हामीले लकडाउन गरेका हौ।
इलाममा हालसम्म 2979 जनाको PCR परीक्षण गरिएको छ। यस्तै आइतबारसम्म 76 जनामा कोरोना पोजिटिभ देखिएको छ। लकडाउन रहेको सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा सम्भावित र संक्रमितको सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ भने जिल्लाको अन्य पालिकामा पनि परीक्षणलाई बढाइएको छ। इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी राम सेनाई:
इलामका सबै सशस्त्र दलका युनिटहरू सबैको परीक्षण गर्दा रिजल्ट आइसकेपछि खपहरू फेरि गर्नुपर्ने अवस्था छैन। सशस्त्र प्रहरी दल नेपालको धेरै व्यक्तिहरूले उहाँहरूलाई अहिले आइसोलेसनमा भित्रिराखेका छन्। यो रिजल्ट आइसकेपछि सबै कुरा फेरि विश्लेषण गरेर अरू खप प्रहरी अगाडि बढाउँछ।
इलाममा यसरी कोरोना भाइरस फैलिने क्रम बढ्दै जाँदा समुदायसम्म उक्त भाइरस फैलिएको छ वा छैन भन्ने कुरा पठाइएको स्वाबको रिपोर्ट आएपछि मात्रै प्रष्ट हुने देखिएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
नेपाली कांग्रेसले सम्भावित संक्रमितहरूलाई लकडाउनका कारण कडाईका साथ सीमामा प्रवेश रोक्न र समुदायमा संक्रमण गइसकेको अवस्थामा त्यस्ता ठाउँहरूको सघन अनुगमन गरी परीक्षणको दायरा व्यापक बनाउन आग्रह गरेको छ। नेपाली कांग्रेस COVID-19 अनुगमन समितिले आज एक विज्ञप्ति जारी गरी लकडाउन खोलिए पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्ण रूपमा सुचारू हुने अवस्था नभएकाले शिक्षा तथा अर्थतन्त्रका क्षेत्रहरूको जोखिम न्यून गर्न र देशले पूर्ण लकडाउन धान्न नसक्ने हुनाले संक्रमित ठाउँहरूमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। यसैगरी खाड़ी देशहरूमा रोजगार गुमाई भिसा अवधि पनि सकिएकाहरूलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने लगायतका मागहरू पनि सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ। विज्ञप्तिमा संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि सरकारको उदासीनताका कारण देशभरि COVID-19 संक्रमण फैलिँदै गएको आरोप लगाइएको छ। काठमाडौँमा अध्यागमन विभागका एक कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि विभागको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन्। विभागका 57 जना कर्मचारीको PCR परीक्षण गरिएकोमा एकजनामा पोजिटिभ आएपछि विभागले भिसा सेवा केही समयका लागि बन्द गरेको विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैजुले जानकारी दिनुभयो। सिराहाको धनगढ़ीमाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ़ेको जनाउँदै एक साताका लागि नगर क्षेत्रमा लकडाउन जारी गरेको छ। छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमित युवकको मृत्यु भएको र लाहान नगरपालिकामा पनि तीव्र रूपमा संक्रमित भेट्न थालिएपछि धनगढ़ीमाई नगरपालिकाले आजदेखि यही साउन 32 गतेसम्म लकडाउन गरेको हो। विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा गई कोरोनाका कारण अलपत्र परेका नेपालीलाई सरकारले निरन्तर उद्धार गर्दै आएको छ। विदेश स्थित नेपाली नियोगहरूले स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली परराष्ट्र मन्त्रालयमा बुझाएपछि सरकारले प्राथमिकताका आधारमा उद्धार गर्दै आएको हो। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
दुबई, साउदी अरब, कुवेत, कतार, मालदिव्स, बंगलादेश, अमेरिका र अस्ट्रेलिया लगायत 58 मुलुकबाट विमान चार्टर गरी नेपाली नागरिकलाई स्वदेश फर्काइएको हो। विदेश स्थित नेपाली नियोगहरूले स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली परराष्ट्र मन्त्रालयमा बुझाएपछि सरकारले प्राथमिकताका आधारमा उद्धार गर्दै आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विश्वका 85 मुलुकमा रोजगारी गुमेर भिसा अवधि सकिएर र विश्वविद्यालयहरू बन्द भएर अलपत्र परेका 93,673 जनाले नेपाल फर्कने फारम भरेका थिए। त्यसमध्ये सरकारले शनिबारसम्म विभिन्न 58 मुलुकबाट 46,312 जनालाई उद्धार गरेको छ। त्यसै गरी श्रम गन्तव्य मुलुकबाट 269 सब पनि नेपाल ल्याइएको छ। नेपाल फर्कन चाहने नेपालीहरूले वेबसाइटमा राखिएको फारम अनलाइनबाट भरेर दूतावासमै आएर र साथीभाइको सम्पर्क माध्यमबाट पनि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरूमा सूचीकृत गर्न सकिने व्यवस्था गरेको छ। अध्ययनरत विश्वविद्यालयहरू बन्द भएर अलपत्र परेका, रोजगारी गुमेका, लामो छुट्टी पाएका नेपालीलाई सरकारले चार्टर उडानबाट उद्धार गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव हरिश चन्द्र घिमिरे,
वैदेशिक रोजगारी गुमेका कम्पनीहरूले चाहिँ आफ्नो कारोबार व्यवसायहरू बन्द गरेका र लामो समय छुट्टी लिएर नेपाल जानु भनेको अवस्थामा रहेका पढ्दै गरेका विद्यार्थीहरू युनिभर्सिटी बन्द भएर चाहिँ नेपाल आउनलाई चाहिँ उहाँहरू वेट गरेर बसिरहनु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूलाई सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिन्छ र त्यहाँ विवरण लिएपछि सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था गरिएको छ। यही अगस्त 12 अर्थात साउन 28 गतेसम्मको उडान तालिका सार्वजनिक गरिएको छ भने त्यसपछि पुनः अर्को उद्धार उडान तालिका सार्वजनिक गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विदेश स्थित नेपाली नियोगहरूमा सूचीकृत हुन आउने क्रम जारी रहेकाले कोरोना भाइरस संक्रमणको अवस्था हेरेर नेपाल फर्कन चाहने नेपालीको तथ्याङ्क आकलन गर्न सकिनेछ। संक्रमण कम हुँदै गएको अवस्थामा नेपाल फर्कन चाहने नेपालीहरू पुनः रोजगारीमा फर्कन सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरे अब नेपाल फर्कन चाहनेको संख्या घटबढ हुन सक्ने बताउनुहुन्छ।
आगामी दिनमा अब यो स्वीकृत हुनेको संख्या कसरी जान्छ, देशको चाहिँ अवस्था अनुसार चाहिँ संख्या चाहिँ अब घटबढ हुने चाहिँ हुन सक्छ। स्वीकृत भएकै मध्ये पनि त्यो देशको अवस्था चाहिँ राम्रो हो भने त्यही उहाँहरूको रोजगारीमा निरन्तरता हुन पनि सक्छ होइन।
विभिन्न देशमा अलपत्र परेका नेपालीलाई सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट टिकटको व्यवस्था गरेर पनि स्वदेश फर्काइरहेको छ। स्वदेश फर्कन चाहनेलाई सरकारले निरन्तर उद्धार गरिरहने पनि जनाएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
भारतीय सीमा क्षेत्रबाट लुकी छिपी आउनेहरूमा कोरोना संक्रमण देखिन थालेपछि रूपन्देहीको बेलहिया बाहेकका सबै नाकाहरूबाट आवत जावत गर्न रोक लगाइने भएको छ। जिल्ला स्तरीय कोविड 19 संकट व्यवस्थापन केन्द्रले समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलन नदिन यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो। सरकारले मास्क प्रयोग नगर्ने 3,95,000 व्यक्तिलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। सरकारले कोविड 19 का कारण मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्नका साथै जरिवाना समेत गरेको गृह मन्त्रालयले जनाएको छ। अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने 7,600 सवारी साधन र करिब 19,400 यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले जानकारी दिनुभयो। यस्तै तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करिब 1,37,000 दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नुका साथै जोर बिजोर प्रणाली नमान्ने 5,300 सवारी साधनलाई कार्यवाही गरिएको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले यातायातमा जोर बिजोर प्रणालीको पालना, अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने लगायतका निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन सबैलाई आग्रह समेत गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के भाइ, मेल आउँदैछ भनेको यत्तिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफ्नो कार्यलाई व्यवस्थित र प्रभावकारी रूपले सम्पादन गर्न तीन उपसमिति गठन गरेको छ। समितिको आजको बैठकले समितिका सदस्य राधेश्याम अधिकारी संयोजक रहनुभएको र प्रत्यायोजित व्यवस्थापन अध्ययन उपसमिति सांसद शेरबहादुर कुवरको संयोजकत्वमा सरकारी आश्वासन अध्ययन उपसमिति र समितिका सभापति बिडारी संयोजक रहने गरी राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन अध्ययन उपसमिति गठन गरेको हो। सबै उपसमितिको कार्यविधि र कार्य अवधि बढ़ीमा तीन महिनाका लागि तोकिएको छ। बाजुरामा गैरातीदेखिको अविरल वर्षासँगको बाढ़ी र पहिरोले 27 घर बगाउनुका साथै एकजना बेपत्ता बनाएको छ। जिल्लाको गौमूल गाउँपालिका र बढ़ीमालिका नगरपालिकामा बाढ़ी र पहिरोका कारण 200 भन्दा बढ़ी मानिस विस्थापित भएका छन् भने बढ़ीमालिका दुई घाग्रकी 55 वर्षीय आउसी देवी महत बेपत्ता भएकी छन्। बाढ़ीले गौमूल गाउँपालिका एक सिम गाउँका 8 घर, बढ़ीमालिका नगरपालिका वडा नम्बर 2 का 13 र वडा नम्बर 6 का 6 घर बगाएको छ भने एक बेलीब्रिज सहित 7 झोलुङ्गे पुल समेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अझै बाढ़ी नरोकिएको र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीले बताउनुभयो। साँफे मार्तडी सड़क अन्तर्गत बुढ़ीगंगा नदीमा बनाइएको बेलीब्रिज बाढ़ीले बगाएकाले सदरमुकाम आवाजाव गर्ने बाटो समेत बन्द भएको प्रहरीले जनाएको छ। त्योसँगै बुढ़ीगंगा नदीको बहाव बढ़ेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान बुटवल रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष शाहलाई 10 लाख भन्दा बढ़ी घुस रकमसहित पक्राउ गरेको छ। खानेपानी शाखा कार्यालयहरूबाट घुस रकम उठाई काठमाडौँतर्फ आउँदै गरेको सूचनाका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर शाहलाई 2,33,000 भन्दा बढ़ी नगद र 8,22,000 बैंकमा जम्मा गरेको भाउचर सहित धादिङको धुनिवेशीबाट नियन्त्रणमा लिएको हो। उनी विरूद्ध थप अनुसन्धान शुरू गरिएको अख्तियारले जनाएको छ। आजै अख्तियारले कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा सिद्धराज जोशी विरूद्ध करिब 1 लाख रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। जोशीले गाउँपालिकाले दिएको सिलाई तथा सैलुन तालिम सम्पन्न पश्चात रकम भुक्तानी गरिदिने बहानामा सेवाग्राहीसँग 85,000 घुस लिएको पुष्टि भएकाले उनी विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। भाद्र शुक्ल द्वादशीका दिन भदौ 14 गते आइतबार बिहान 7:07 इन्द्रध्वजोत्थान गर्ने सायद समितिको बैठकले दिएको छ। इन्द्र जात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशीका दिन भदौ 16 गते कुमारी यात्रा शुरू हुनेछ भने भाद्र 22 गते बिहानको 4:06 लिङ्गो ढाल्ने सायद निस्किएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले यस वर्ष इन्द्र जात्रा कुन रूपमा मनाउने भन्ने निर्णय भने भइसकेको छैन। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले राखेका 33 बुँदे माग पूरा गर्न र पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीसँग अविलम्ब संवाद गर्न आग्रह गर्नुभएको छ। आज विज्ञप्ति जारी गर्नुहुँदै प्रवक्ता शर्माले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूको 33 बुँदे माग र पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा 18 दिनदेखि अनशनरत विद्यार्थीहरूको समस्या समाधान गर्न सरकार त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय प्रशासनलाई आग्रह गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। लेबनानको बेरूतमा गत मंगलबार भएको भयानक विस्फोटका कारण 200 भन्दा बढ़ी मानिसको मृत्यु भएपछि त्यहाँका 3 मन्त्री र 9 सांसदले पदबाट राजीनामा दिएका छन्। सरकारको लापरवाहीका कारण विस्फोट भएको भन्दै सर्वसाधारण विरोधमा उत्रिएपछि ती मन्त्री र सांसदहरूले राजीनामा दिएका हुन्। लेबनानका कानून मन्त्री, संचार मन्त्री र वातावरण मन्त्री सहित अन्य 9 सांसदले राजीनामा दिए पनि अझै त्यहाँ प्रदर्शन भने साम्य भएको छैन। विस्फोटपछि अत्याधिक आर्थिक भार खेचेको लेबनानलाई उकास्न फ्रान्स र संयुक्त राष्ट्रसंघले भर्चुअल दाता सम्मेलन आयोजना गरी करिब 30 करोड़ डलरको मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। 2750 टनको एमोनियम नाइट्रेट विस्फोट हुँदा ऐतिहासिक भवनसँगै हजारौं भवन ध्वस्त भएका छन् भने लाखौं मानिस विस्थापित भएका छन्। घटनामा पनि अझै धेरै मानिसहरू हराइरहेका छन्। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी पनि कोरोना संक्रमित हुनुभएको छ। छिमेकी मुलुक भारतमा मात्रै 22,17,000 भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन्। भारतमा यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 44,500 नआएको छ। आज मात्रै अहिलेसम्म भारतमा 3,500 जना संक्रमित भेटिएका छन्। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 7,34,600 नागेको छ। साथै यस संक्रमणबाट विश्वभर 2,60,06,000 भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये 1,29,20,682 जना निको भएका छन्। कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। अमेरिकामा 52,300 भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या 1,65,600 नागेको छ। विश्वभर चौथो स्थानमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको मुलुक रसियामा संक्रमितको संख्या 8,92,600 नागेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या 15,000 नागेको छ। आज मात्रै रसियामा 5,000 भन्दा बढी संक्रमित भेटिएका छन्। अब आर्थिक समाचार।
भन्सार विभागले भन्सार जाँच पासलाई छिटो छरितो र अन्तर्राष्ट्रिय स्तरको बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली प्रयोगमा ल्याउने भएको छ। इन्टरनेटमा आधारित नयाँ भन्सार जाँच पास प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय व्यापार र पारवहन सम्बन्धी सबै पक्षले कार्यालय वा घरबाटै कारोबार गर्न सक्ने विभागले जनाएको छ। अहिले आयात निर्यात र पारवहनसँग सम्बन्धित कामका सेवाग्राहीले सबै कागजात बोकेर कार्यालयमा पुग्नुपर्ने व्यवस्था अन्त्य भई एउटै बिन्दुबाट एकै पटक सेवा लिन सक्ने गरी नयाँ भन्सार प्रणाली प्रचलनमा ल्याउन लागि भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताउनुभयो। भन्सार जाँच पासको कागज पत्रका लागि विभिन्न निकाय चार्दा लाग्ने समय र कार्यालय पिच्छे हुने विलम्ब हटाउन र कारोबार लागत समेत घटाउन विद्युतीय एकद्वार प्रणालीले महत्वपूर्ण सहयोग पुग्ने भन्सार विभागले जनाएको छ। एकद्वार प्रणालीको पहिलो परीक्षण आगामी 2 महिना भित्रमा गर्ने गरी आवश्यक तयारी भएको महानिर्देशक दाहालले बताउनुभयो। भन्सार जाँच पास प्रक्रियामा आबद्ध हुने विभिन्न 42 निकायहरू मध्ये पहिलो चरणमा विभिन्न 21 निकायहरूलाई विद्युतीय एकद्वार प्रणालीमा जोड्ने र अन्यलाई क्रमशः गरी आगामी वर्षको साउनबाट प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको महानिर्देशक दाहालले बताउनुभयो। बोतलको प्रशोधित पानीको मूल्य अब 16 रुपियाँ मात्र तिरे पुग्ने भएको छ। वाणिज्य विभागले काठमाडौँ उपत्यका र काभ्रे गरी 4 जिल्लामा उत्पादन हुने बोतल बन्द पानीको न्यूनतम समर्थन मूल्य तोकेको छ। विभागद्वारा असार 25 गते गठित कार्यदलको सिफारिशमा प्रशोधित पानीको मूल्य तोकिएको हो। प्रशोधित बोतलको पानी हाल पसलमा 20 रुपियाँ भन्दा बढीमा बिक्री भइरहेको छ। नयाँ मूल्य अनुसार 1 जार प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य 50 र बोतलको मूल्य 16 रुपियाँ तोकिएको छ। विभागले तोकेको नयाँ मूल्य भदौबाट लागू हुने विभाग निर्देशक एवं अध्ययन कार्यदलका संयोजक सागर बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरकार समितिले मुआवजा दिँदा केही किता छुटाएर मुआवजा दिएका सयौं जग्गाधनीको पाउन बाँकी किताको मुआवजा दिनुपर्ने माग गरेको छ। समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै मूल मोटर बाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटर बाटोले छोएको जग्गाको मुआवजा जिल्ला मुआवजा समितिले निर्धारण गरेकै दर अनुसार दिनुपर्ने माग गरेको हो। समितिले एलानी जग्गामा बसोबास गरेका व्यक्तिलाई निश्चित मापदण्ड बनाएर मुआवजा दिने, मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्नुपर्ने, पुनर्वास तथा स्थापना इकाईले कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना जारी गरेर गर्नुपर्ने लगायतका माग गरेको छ। सोमबार शेयर बजारको कारोबार 37.74 अंकले बढेर 1,430.41 बिन्दुमा पुगेको छ। 1,394.78 बिन्दुबाट शुरू भएको कारोबार 45 मिनटसम्ममा घटेर 1,395 बिन्दु नजिक झरेको थियो। सोमबार बजार बन्द हुने अन्तिमतिर कारोबार रकम पनि उच्च दरले बढेर 1,55,00,00,000 रुपियाँ पुगेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कोरोना भाइरसको महामारीको असर नेपालमा झन बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाले भदौ 15 गते गर्ने भनेको एन्फाको साधारण सभा अनिश्चित समयका लागि स्थगित गरेको छ। कोरोना भाइरसका कारण एन्फाको साधारण सभा दोस्रो पटकका लागि सरेको हो। यसअघि चैतमा एन्फाले साधारण सभा गर्ने बताएको थियो, तर त्यो बेला पनि कोरोनाका कारण सरेको थियो। फेरि अहिले देशमा कोरोनाको संक्रमण झन तीव्र रूपमा बढ़िरहेको हुँदा यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरूबाट गोष्ठी, भेला, सम्मेलन, आवागमन जस्ता कामहरूलाई निषेध गर्न सरकारले नै आग्रह गरेको छ, जसका कारण एन्फाले पनि आफ्नो साधारण सभा फेरि अनिश्चित समयका लागि सारेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल बक्सिङ संघमा देखिएको आर्थिक अनियमितताका सम्बन्धमा सत्य तथ्य पेश गर्न 7 दिने पत्र काटेको छ। राखेपले बक्सिङ संघका अध्यक्ष राम अवालेलाई 7 दिनभित्र संघभित्र भएका आर्थिक अनियमितताका विवरण परिषदमा पेश गर्न निर्देशन दिएको हो। संघका महासचिव सबिन भट्टराई र कोषाध्यक्ष गौतम सुजखुले असार 14 गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानबिन गर्न मागसहित राखेपमा उजुरी दिएका थिए। उनीहरूले संघभित्रको आर्थिक अनियमितताको छानबिन गरी दोषी उप कार्यवाही गर्न माग गर्दै राखेपोमा 5 बजे निवेदन दर्ता गरेका थिए। नेपाली राष्ट्रिय फुटबलर जगजित श्रेष्ठले अस्ट्रेलियन क्लब पाराहिल नाइट्स एएफसीबाट एनपीएल साउथ अस्ट्रेलिया लिग खेल्ने भएका छन्। उनले अगस्तको 1 तारिकबाट लागू हुने गरी क्लबसँग सम्झौता गरेका छन्। जारी लिगको पुछारमा रहेको पाराहिल नाइट्समा अनुबन्धन हुन पाउँदा खुसी भएको बताएका छन्। पछिल्लो केही वर्षदेखि निरन्तर अस्ट्रेलियामा बस्दै आएका जगजित बीचमा केही समय लिग खेल्नका लागि नेपाल आएका थिए, तर राष्ट्रिय टिममा भने उनी पर्न सकेका छैनन्। उनी पारिवारिक कारण अस्ट्रेलिया गएपछि उतै बस्दै आएका छन्। उनले त्यहाँ नुनावाडिङ सिटी एएफसी सनराइज जर्ज क्रस र पेन्ट्रस लायन्स क्लबबाट यसअघि खेलिसकेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बद्ली रही सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका अधिकांश भूभागमा सामान्य बद्ली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा बागमती प्रदेश 1, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज थप 338 जनामा कोरोना संक्रमण पुष्टि, 140 जना संक्रमण मुक्त। कोरोना संक्रमणबाट आज थप 4 जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 79। काठमाडौँ उपत्यकाका स्थानीय तहद्वारा अत्यावश्यक बाहेकका सबै सेवा 15 दिनका लागि बन्द गर्ने निर्णय। बाजुरामा अविरल वर्षापछिको पहिरोमा पनि 1 जना बेपत्ता, बाढ़ी र पहिरोले 27 घर बगायो। र लेबनानको बेरूतमा गत मंगलबार भएको विस्फोटका कारण 200 भन्दा बढ़ीको मृत्यु भएपछि 3 मन्त्री र 9 सांसदद्वारा पदबाट राजीनामा। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।